कार्यक्रम तो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz मा
दिनेश एफएम 93.8 टाइम चेक
इट्स 7:30 AM
दिस टाइम चेक इज ब्रॉट टू यू बाय
एडिटर ब्रिज कोर्स एंड एंट्रेंस प्रिपरेशन फॉर एसईई अपीयर्ड स्टूडेंट्स
कांटेक्ट डिटेल्स
एडिपल नेपाल प्राइवेट लिमिटेड मेन रोड धनगढ़ी
हेलो वेरी गुड मर्निंग नमस्कार हार्दिक स्वागत है यहाँ संपूर्ण प्रदेश में सात को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 MHz में कार्यक्रम तो बहस को पर्खाई में बस्तक आदरणीय संपूर्ण श्रोता महानुभावर हार्दिक हार्दिक स्वागत करना चाहूँ कार्यक्रम प्रस्ताव मनोब राजधानुक हमी दिनों विभिन्न विषय में चर्चा परिचर्चा बहस करलफल कराकानी कहीं हमें मेयर का विषय में टीका टिप्पणी गये कुरा गये जो कि पच्लो समय विवाद में तानिए पच्लो समय अब हमी कई दिन पीछे अर्क इश्यू उठाऊ खासगरी चाहे अब प्रदेश सभा नियमावली बना कार्यविधि बनाएर र उहाँहरूले चाहिँ विधेयकलाई पास गर्दै हुनुहुन्छ खास गरी प्रदेशका चाहिँ सम्पूर्ण स्थानीय तह झन्डै 88 वटा स्थानीय तह त्यसै गरी वडा अध्यक्षहरूको स्यालरी सँगै अब जिल्ला समन्वय समितिका सभापतिहरूको पनि स्यालरी तोकिँदैछ उहाँहरूका सेवा सुविधाहरू तोकिँदैछन् भने प्रदेशका मान्य सांसद मन्त्रीहरूको सेवा सुविधा तोकिँदैछ यो हेरिरहँदा वास्तवमा अब के नेताहरू विलासिताको लाइफ जिउन बाध्य बन्दैछन् त यो विषयमा हामी आगामी दिनमा चर्चा परिचर्चा र बहस गर्छौँ भने आजको यो तातो बहसमा हामी एक्सक्लुसिभ अन्तर्वार्ता प्रस्तुत गर्दैछौँ हामीसँग खास गरी कैलाली जिल्लामा भर्खरै 2-3 दिन मात्र पहिले कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी वाहन गर्दै उहाँ चाहिँ त्यो जिम्मेवारी लिएर आउनु भएको छ कैलाल जिल्लामा चाहिँ उहाँलाई हामी स्वागत गर्दै खास गरी जनतासँग आज मैले उहाँलाई प्रत्यक्ष रूपमा कुराकानी गराउनका निम्ति स्टुडियोमै लिएर आएको छु र मैले जनतालाई आग्रह गर्छु तपाईँहरू पनि हालै मात्र कैलाली आउनुभएका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्न चाहनुहुन्छ र उहाँलाई धन्यवाद त्यसै गरी स्वागत र उहाँलाई चाहिँ तपाईँहरू पनि बधाईसँगै यस क्षेत्रमा उहाँ तपाईँहरूका क्षेत्रमा देखिएका समस्याको विषयमा उहाँसँग जानकारी गराउने कुराकानी गर्न चाहनुहुन्छ भने सधैँ चाहिँ आजका लागि स्टुडियोको टेलिफोन नम्बर यहाँको लागि खुला गरेको छु 091-410-216 को लाइन यहाँको लागि सधैँ चाहिँ खुला गर्दै कैलाली जिल्लामा आउनुभएका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीजीलाई म कार्यक्रममा वेलकम गर्छु स्टुडियो साम नमस्ते वेलकम
धन्यवाद
सन्चै हुनुहुन्छ
एकदम सन्चै छु
एट फर्स्ट त यहाँलाई प्रदेश नम्बर 7 को राजधानी रहेको अत्यन्तै संवेदनशील र सम्भावनाले भरिएको जिल्ला प्रचुर हेर्दामा पनि सुन्दर चारैतिर नदीले घेरिएको जिल्ला यो कैलाली जिल्लामा म हार्दिक स्वागत गर्न चाहन्छु
धन्यवाद यहाँलाई र दिनेश एफएम परिवारलाई पनि
कस्तो लागिरहेछ सर स्टुडियो साहबलाई पहिलोपटक हो या योभन्दा पहिले पनि आउनु भएको थियो स्टुडियो साहब मलाई अवगत नभएको कुरा
अब खास गरी सेवाको दृष्टिकोणबाट त म कैलालीमा पहिलोपटक नै आएको हुँ तर समग्र 7 नम्बर प्रदेश र सुदूरपश्चिमको हकमा चाहिँ मैले 5-6 वर्ष अगाडि डडेलधुराको प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरेर गएको थिएँ
सुदूरपश्चिमको बसाइ त्यतिखेर कस्तो रहेको थियो स्टुडियो
मलाई साँच्चै भन्ने हो भने धेरै जिल्लाहरूभन्दा एकदमै सहज रूपमा एकदमै राम्रो रूपमा र सुदूरपश्चिम साँच्चिकै सुन्दर सुदूरपश्चिमको रूपमा त्यतिखेर मैले अनुभूति गरेको थिएँ र जनताहरूबाट पनि त्यत्तिकै हिसाबले माया पाएको थिएँ र मैले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो डेलिभरीलाई पनि त्यही अनुसार गरेको थिएँ भन्ने मलाई अहिले पनि अनुभूति हुन्छ।
स्याङ्जामा बाल्यकाल बिताउनुभयो, जीवनको यो सेवाको समय भनौँ न, खास गरी राष्ट्र सेवामा लागिरहँदा केही समय पहिले तपाईँ झापा हुनुहुन्थ्यो।
हजुर,
झापाबाट कैलाली आउनु भएको छ।
हजुर,
तराईको दुईवटा जिल्ला उस्तै उस्तै छ, गर्मी कतिको लागिरहेको छ यहाँलाई?
मैले अब यो गर्मीको कुरा त मैले तराईको अरू जिल्लाहरूमा पनि सेवा गर्ने अवसर पाएको थिएँ, त्यही हिसाबले म बारा, कपिलवस्तु, नेपालगञ्ज पहिले पनि बसिसकेको र अहिले चाहिँ झापाबाट आएको हुनाले यो गर्मीको कुरा त लगभग तराईका सबै जिल्लामा उत्तिकै उत्तिकै हुन्छ भन्ने मैले अनुभूति गरेको छु।
यो रोजाइको जिल्ला हो कि बाध्यताको जिल्ला हो सिडी साहबको?
अब नेपाल सरकारको सेवामा प्रवेश गरिसकेपछि हामी जहिले पनि नेपाल सरकारको निर्णय अनुसार खटिने गर्छौँ र नेपाल सरकारको निर्णयमा जहाँ सरवा हुन्छ त्यहीँ गएर सेवा गर्ने हाम्रो कर्तव्य र दायित्व हो। त्यसकारण यो बाध्यता र ऊ भन्दा पनि यो हाम्रो नियम
होइन। तर सूर्य साहबहरूले पनि त प्रशासनमा हेर्नु भने सामान्य प्रशासन मन्त्रालय धाउने, गृह मन्त्रालय धाउने, गृह सचिवहरूलाई धाउने र भन्ने कि मलाई चाहिँ एउटा राम्रो जिल्ला चाहिँ पठाइदिनु पर्यो, सचिवज्यू जसरी हुन्छ यसपटक चाहिँ अलिकति राम्रो ठाउँमा पठाइदिनु पर्यो, यो किसिमको प्रचलन त छ नि त नेपालमा, होइन? भन्नु त
प्रचलन चाहिँ छ, तर मेरो हकमा चाहिँ मैले तपाईँलाई अहिले भन्नु पर्दाखेरि म अहिलेसम्म नेपाल सरकारको सेवामा लगभग 23 वर्ष सेवा गरिसकेँ। यो अवसरमा मैले के चाहिँ भन्न सक्छु भने मैले नेपालको अहिलेको 7 वटै प्रदेशमा सेवा गरेको छु, 3 वटै भौगोलिक क्षेत्र हिमाल, पहाड, तराईमा सेवा गरेको छु र पहिलाको 5 वटै विकास क्षेत्रमा सेवा गरेको छु। भनेपछि म चाहिँ नेपाल सरकारले अब खटाएको ठाउँमा एकदम खुसीसाथ जाने र त्यहाँ राख्दासम्म आफ्नो क्षमताले भ्याएसम्म आफ्नो सेवा प्रभावमा कुनै कन्जुस्याई नगरिकन आफ्नो क्षमतालाई उपयोग गर्ने र नेपाल सरकारले निर्णय गरेको दिन फर्केर जाने मेरो चाहिँ यो विगतदेखिको ट्रेन्ड यस्तो छ। त्यसकारण मैले यता रोजाए र उभन्दा पनि मैले नेपाल सरकारको निर्णयअनुसार अगाडि बढ्ने क्रम चाहिँ मेरो अहिलेको यो 23 वर्षको अनुभवले चाहिँ त्यही देखाइरहेको।
भनेपछि त्यो सिफारिस गर्ने परिपाटीप्रति तपाईँ चाहिँ त्यति सन्तुष्ट हुनुहुन्न?
अब त्यो चाहिँ अब कोही कहिलेकाहीँ त्यो अवस्था पनि आएको होला, तर मेरो हकमा चाहिँ
कैलाली आउनका लागि तपाईँको त्यति धेरै लबिङ गर्नु परेन त्यसो भए?
होइन, म कहीँ जाँदा पनि मैले लबिङ गरेर गएको छैन।
यहाँ कैलाली आउनुभन्दा पहिले भनौँ न निवर्तमान रूपमा भर्खरै मात्र उहाँ चाहिँ रौतहट जानुभएका सूर्य साहब, गोविन्द रिजालसँग कुराकानी भएको थियो तपाईँको?
अब स्वाभाविक रूपमा सूर्य साहबहरूसित अब कुराकानी हुन्छ, विचारको आदान प्रदान हुन्छ, अनुभवको सेयरिङ।
के कुराकानी भएको थियो भनिदिनुहोस् न आज जनतालाई?
होइन, त्यस्तो कैलाली उहाँ लामो समय बसेर जानु भएको होइन र उहाँको अनुभवको दृष्टिकोणबाट उहाँले कैलालीमा बस्दाखेरि अब राजनीतिक दलहरू, सञ्चारकर्मी साथीहरू, कार्य प्रमुख साथीहरू र समग्र जनताबाट सकारात्मक अनुभूति लिएर जानुभएको मैले चाहिँ पाएँ र सहयोग पनि उहाँले सबै तहर तब्काबाट सरकारवालाहरूबाट पाउनुभयो र उहाँले क्षमता आफ्नो क्षमताले भ्याएसम्म सेवा गरेर जानुभयो भन्ने मेरो अनुभूति छ।
झापामा बस्दाखेरि सम्झनलाई के काम गर्नुभयो सिडी साहबले?
अब खास गरी झापामा बस्दा म जाँदाखेरि एकदमै भारीको प्रकोप भइरहेको अवस्था थियो र जाने बित्तिकै पूर्वी क्षेत्रमा यो वर्षको बाढीले चाहिँ निकै प्रभावहरू छोडेको थियो। त्यो हिसाबले मैले तत्कालै जाने बित्तिकै राहत उद्धार र राहत कार्यक्रमलाई अगाडि बढाएँ। लगभग 1.5-2 महिना हामी त्यसैमा व्यस्त भयौँ। अब त्यो हिसाबले अनि त्यसपछि लगत्तै निर्वाचनको प्रक्रिया सुरु हो र यो दुईवटा काम गर्दा गर्दै लगभग 5-6 महिना बितिहाल्यो र त्यही बिचमा पनि हामीले त्यो बाढी र बाट प्रभावित जनतालाई राहत पुर्याउने काममा र निर्वाचन सम्पन्न गर्ने काममा मलाई लाग्छ मैले आफ्नो क्षमताले भ्याएसम्म काम गरेँ भन्ने
पूर्वी जिल्ला झापा पनि हेर्ने हो भने
सबै सरकारवालाहरूले सकारात्मक रूपमा लिनुभएको मैले अनुभूति
सम्झन लायक रह्यो
मलाई त्यस्तै लाग्छ। अब त्यो त जनताहरूले मूल्याङ्कन गर्ने सरकारवालाले हरूले
अधिकांश सहयोग हेर्ने हो भने स्टुडियो साहब अधिकांश सहयोग हेर्ने हो भने अधिकांश स्टुडियो साहबहरू आउँदा एसपीहरू आउँदा यहाँ चाहिँ सबैभन्दा पहिले अन्तर्वार्ता मैले लिन्छु
होइन
योभन्दा पहिले पनि गोविन्द रिजालजीको आएको दोस्रो दिन मैले पहिलो अन्तर्वार्ता यसपटक भ्रमण वर्षका कारणले अलिकति ढिला भयो भ्रमण वर्षमै त्यही भेट भएको थियो हाम्रो अब स्टुडियो साहबलाई मैले एउटा प्रश्न यहाँनिर गरेँ खास गरी कैलाली जिल्ला आइरहँदा दिमागमा के कुराहरू खेलिरहेको थियो स्टुडियो साहबको किनभने आम जनतालाई लाग्छ होला यसभन्दा पूर्वको स्टुडियो साहबको धेरै चर्चा भयो यहाँ किनभने उहाँ मिडियाको लोकप्रिय मान्छे हुनुहुन्थ्यो पब्लिकमा पनि सबैलाई मिलाएर हिँडेको व्यक्ति हो मलाई लाग्छ तपाईँमा पनि त्यो खुबी छ स्टुडियो साहबसँग मैले हेर्दा तपाईँको पहिलो इम्प्रेस हुन्छ नि कहिले काहीँ त्यो देखिरहेको थिएँ मैले त्यो दिन जुन दिन चाहिँ अब मन्त्रीज्यूहरूलाई रिसिभ गर्ने क्रममा स्टुडियो साहबले के कुराहरू खेलाइरहनु भएको थियो कैलाली जाँदाखेरि खास गरी यहाँको सामाजिक सद्भावका कुराहरू छन् यहाँका भौगोलिक बनावटका कुरा छन् सीमासँग जोडिएका क्षेत्रहरूको कुरा छन् यति धेरै परिस्थितिका बीचमा आउने बेला हुन्छ नि आउनुभन्दा पहिले सर्व कैलाली भयो के सोचिरहनु भएको थियो त्यतिखेर
होइन खास गरी अब एउटा प्रमुख जिल्ला अधिकारीले अब किनभने मेरो यो सातौँ जिल्ला हो प्रमुख जिल्ला अधिकारी रूपमा र एउटा प्रमुख जिल्ला अधिकारीका आफ्ना सीमाहरू हुन्छन् हामी त्यो सीमाभित्र रहेर आफ्ना गतिविधिहरूलाई आफ्ना क्रियाकलापहरूलाई आफ्ना सेवा प्रवाहहरूलाई व्यवस्थित गर्छौँ निश्चित कार्यविधि निश्चित ऐन कानुन र निश्चित सीमाहरूभित्र रहेर त्यो सीमाभित्र रहेर गर्ने कामहरूमा मूलत हामीले तिन चारवटा कुराहरूलाई विशेष फोकस गर्छौँ जुनसुकै प्रमुख जिल्ला अधिकारीहरूले पनि एउटा मूलत उसको दायित्व जिल्लाको समग्र शान्ति सुरक्षालाई सामान्य बनाइराख्ने मूल दायित्व चाहिँ प्रमुख जिल्ला अधिकारीको त्यही हो त्यो अनुसार यहाँ भएका चुनौतीहरू शान्ति सुरक्षा चुनौतीहरू के हुन सक्छन् र त्यसलाई कसरी आफ्नो सुरक्षा रणनीतिको माध्यमबाट कसरी सम्बोधन गर्ने यी कुराहरू मूलत हाम्रो प्रमुख जिल्ला अधिकारीको दायित्व त्यो भए हुनाले त्यतातर्फ केन्द्रित हुने मेरो पनि स्वाभाविक रूपमा अब जिल्लामा अहिलेसम्म जुन शान्ति र स्थिरता को काम भइरहेको छ जानुभएका प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा जिल्ला सुरक्षा समितिले जे जे कामहरू गरेको छ त्यसलाई निरन्तरता दिने अझै प्रभावकारिता दिन सकिन्छ भने त्यसतर्फ मेरो ध्यान केन्द्रित हुन्छ दोस्रो कुरा अब अहिले संहितामा गइसकेको स्थानीय र प्रदेश स्तर जनप्रतिनिधिहरू प्रदेश सरकार गठन भइसकेको स्थानीय सरकार गठन भइसकेको सन्दर्भमा उहाँहरूसँग समन्वय गरेर उहाँहरूका निर्णयहरूको कानुनको सन्दर्भमा पनि हामीले आफ्नो भूमिकालाई केन्द्रित बनाउनु पर्नेछ तेस्रो कुरा चाहिँ जिल्ला स्तरीय सरकारी कार्यालयहरू अहिले पनि जति हुनुहुन्छ समायोजन भएर गइसकेको अवस्थामा स्थानीय तहमै जानु भएको छ नगएका जिल्ला स्तरीय सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई कसरी केही सुधार गर्न सकिन्छ अब मूलत ध्यान चाहिँ र त्यसको माध्यमबाट जनताले ए केही सुधार भयो है भन्ने अनुभूति चाहिँ धेरै म जनताको अपेक्षा पनि बढाउन चाहन्न केही सुधार भयो भन्ने अनुभूति चाहिँ दिने प्रयत्न चाहिँ हुन्छ अब चौथो कुरा चाहिँ समन्वयात्मक रूपमा सबैसँग सरकारवालाहरू सबैसँग राजनीतिक दलहरू सञ्चारकर्मी साथीहरू निजी क्षेत्र त्यसै गरी अब विभिन्न सरकारवाला निकायहरू सरकारी कार्यालयहरू बिचको आपसी समन्वयबाट जिल्लाका समस्याहरूको सम्बोधनमा आफ्नो प्रयास चाहिँ केन्द्रित गर्ने मूलत यही चार पाँचवटा गतिविधिभित्र केन्द्रित रहेर हामी अगाडि बढ्छौँ भन्ने मलाई लाग्छ
साथीभाइहरूले भन्थ्यो होला नि तपाईँलाई कैलाली जिल्ला यस्तो जिल्लाको रूपमा हेरिएको छ स्टुडियो साहब तपाईँ त त्यस्तो जिल्लामा जानुभयो त्यस्तो कुनै ती पलहरू आए यो बिचमा
अब छैन त्यस्तो केही छैन म एक सुदूरपश्चिम डालदुरामा बसिसकेको कैलालीसँग निकट सम्पर्कमा रहिरहेको र विगतमा पनि प्रमुख जिल्ला अधिकारीहरूसँग टाढै भए पनि सम्पर्कमा रहिरहेको हुनाले त्यस्तो अनुभूति त्यस्तो साथीहरूको ऊ छैन
एउटा स्याङ्जाको भनाइ भनौँ या स्याङ्जा तिरेलीहरू यस्तो हुन्छन् भन्छन् झापामा पुग्नुभयो झापालीहरू यस्तो हुन्छन् भन्छन् यो दुईवटाको अनुभवलाई अब कैलालीमा ल्याएर युज गर्न सक्नुहुन्छ
अब खास गरी होइन यो दुईवटाको मात्रै होइन मैले लगभग अब यो 23 वर्षको अवधिमा 12-13 जिल्लामा सेवा गर्ने अवसर प्राप्त गरेको छु नेपाल सरकारकै तर्फबाट त्यही हिसाबले चाहिँ हाम्रो अनुभव चाहिँ अब स्याङ्जा र झापाको मात्रै होइन डलदुराको अनुभव पनि हुनसक्छ पर्वतको अनुभव पनि हुनसक्छ नेपालगञ्जको अनुभव पनि हुनसक्छ कपिल वस्तुको अनुभव पनि हुनसक्छ लमजुङको अनुभव पनि हुनसक्छ बाराको अनुभव पनि हुन्छ काठमाडौँ केन्द्रीय निकायको अनुभव पनि हुनसक्छ ती सबै अनुभवहरूको समष्टिगत हामीले त्यो आफ्नो विवेक र अनुभवलाई र कानुनको सीमालाई बुझेर चाहिँ आफ्ना गतिविधिहरू आफ्ना क्रियाकलापहरू आफ्ना सेवा प्रभावलाई त्यसरी नै व्यवस्थित गर्ने हो त्यस कारण सबै अनुभवहरू बाल्यकालदेखिको अनुभव वास्तवमा
राष्ट्रकै
राष्ट्रको सेवामा जान्छ भन्ने मलाई लाग्छ त्यही अनुसार हामी अगाडि बढ्छौँ
ओके मैले जनतालाई आग्रह गरिरहेको थिएँ अघिबाट 7 बजेर 44 मिनट भएको छ। आजको अतिथिको रूपमा हामीसँग स्टुडियोमा हुनुहुन्छ कैलाली जिल्लामा चाहिँ हालै मात्र आउनुभएका कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी हामीसँग हुनुहुन्छ ऋषिराम तिवारी हुनुहुन्छ। उहाँसँग यहाँका जिज्ञासा प्रश्न खास गरी उहाँलाई स्वागत गर्न चाहनुहुन्छ भने 091-410-2000 लाइन यहाँको लागि कृपया टेलिफोन खुला छ, फोन गर्न सक्नुहुन्छ। हामी कुराकानी गर्दैछौँ। स्टुडियो साहब हामीसँग स्टुडियोमै हुनुहुन्छ। हालै मात्र स्टुडियो साहब कैलाली आउनुभएको छ। यहाँको क्षेत्रको विषयमा यहाँहरूले राख्नुपर्ने कुरै कुराकानीहरू छन् या भनौँ जिज्ञासा छन् भने यहाँले छोड्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ 091-410-2000 लाइन यहाँको लागि खुला गर्दै। आजका अतिथि स्टुडियो साहबलाई म कार्यक्रममा पुनः वेलकम गर्छु। स्टुडियो साहब पुनः स्वागत छ यहाँलाई। अब कुरा गरौँ खास गरी कैलाली जिल्लाको समस्या के देख्नु भएको छ। यो समयमा आउँदा स्टडी पनि गर्नुभयो होला, दुई चार दिन कैलाली भ्रमण वर्षमा पनि आबद्ध हुनुभयो, यसो भूगोल पनि अध्ययन गर्नुभयो होला, यहाँको जनसङ्ख्याको चाप पनि हेर्नुभयो, यहाँको सामाजिक बनावट पनि हेर्नुभयो, कस्तो पाउनुभयो या के समस्या देखिरहनु भएको छ?
मूलत दुई तिनवटा कुरा मलाई लागिरहेको छ। एउटा चाहिँ हाम्रो भौगोलिक उसले पहाड पनि अलि दुर्गम क्षेत्रहरू पनि रहेको छ हाम्रो जिल्लामा, त्यो हिसाबले सेवा प्रभावमा दुर्गमका जुन जन सर्वसाधारण हुन्छ उहाँहरूलाई अलिकति कठिनाइ छ भन्ने मैले पनि महसुस गरिरहेको छु जिल्ला स्तरबाट प्रवाह गर्ने सेवामा। त्यो हिसाबले त्यसलाई के गर्न सकिन्छ? विगतमा पनि हाम्रो घुम्ती शिविरहरू नभएका होइनन्, विगतमा प्रमुख जिल्ला अधिकारीजीहरूको नेतृत्वमा घुम्ती शिविरहरू सञ्चालन गरेर जनताले सेवा पाएकै अवस्था थियो र त्यसलाई सकेसम्म हामीले पनि मेरो कार्यकालमा पनि त्यसलाई निरन्तर दिने प्रयत्न चाहिँ मेरो रहन्छ र त्यसले समग्रमा दूरदराजका सर्वसाधारण
पब्लिकको इन्ट्रेस्ट अनुसार काम गर्नु
काम गर्ने।
ओके, कोही पब्लिक हामीसँग हुनुहुन्छ? हेलो
हेलो
हजुर नमस्ते सर, यहाँलाई स्वागत छ।
नमस्कार,
यहाँको परिचय पाऊँ सर प्लिज।
म कैलाली जिल्ला अदालत बार इकाईको सचिव अधिवक्ता हिमालय विक्रम विष्ट हो सर।
हिमालयजी यहाँले स्टुडियो साहबसँग सिधै कुराकानी गर्नु छ।
हेलो
हजुर
सिडिओ साहब, यहाँलाई सर्वप्रथम त कैलाली जिल्लामा यहाँलाई स्वागत छ।
धन्यवाद छ।
म कैलाली जिल्ला अदालत बार इकाईको सचिव हो। अब तपाईँ पनि एउटा अर्ध न्यायिक क्वासी जुडिसियल बोडीको एउटा महत्त्वपूर्ण इकाइ हेर्ने एउटा जिम्मेवारी पाएको।
हिमालयजी सम्भवतः लाग्छ उहाँको केही मोबाइलमा पोइन्टहरू दाबिएको हामीले महसुस गर्छौँ। पुनः टेलिफोन गर्न मैले आग्रह गरेँ हिमालयजीलाई। हिमालयजीले अलिकति तपाईँको कुराकानी गर्दै हुनुहुन्थ्यो, उहाँ स्वागतसँगै जिल्ला बार इकाईबाटको चाहिँ सचिव हुनुहुन्छ हिमालय विक्रम विष्ट, फेरि उहाँ आइसक्नु भयो जस्तो मैले फिल गरेर चलाउँ। हजुर हजुर हिमालयजी,
यो न्यायिक जुडिसियरीलाई बलियो बनाउनका लागि र खास गरी कैलाली जनतालाई न्याय दिलाउनका लागि यहाँको महत्त्वपूर्ण भूमिका छ। खास गरी मैले यहाँलाई स्वागत गर्न चाहेको र भोलि हाम्रो कैलाली जिल्ला अदालतमा हाम्रो कानुन दिवस परेको छ, यहाँलाई अतिथिको रूपमा हामीले निमन्त्रणा गरे पत्र समेत काटिसकेको अवस्था छ र हामी आजै जिल्ला प्रशासन कार्यालयमा आएर सिडिओ साहबलाई स्वागत पनि गर्ने र त्यो निमन्त्रणा पनि दिनका लागि मैले जानकारी दिन चाहे। सिडिओ साहबलाई स्वागत छ, यहाँको कार्यकाल सफलतापूर्वक रहोस् भन्ने
शुभकामना। अब सिडिओ साहब हालै मात्र कैलाली आउनु भएको छ, हामीले चाहिँ किनभने प्रशासनिक निकायमा काम गर्ने हाम्रो राष्ट्र सेवा कर्मचारीहरूलाई हामीले सकारात्मक रूपमा सहयोग गर्नुपर्छ भन्ने पक्षमा मैले विगतदेखि नै भन्दा आएको र विगतमा हामीले टिकापुर घटनापछि जुन उहाँहरूले पुर्याएको योगदान छ, खास गरी पूर्व हाम्रा सिडिओ साहब या सुरक्षा निकायका प्रमुखहरूले होइन, अब हामी के चाहन्छौँ, हाम्रो आशा अपेक्षा के हुनुपर्छ भन्नुहोस् त सिडिओ साहब या यहाँका सुरक्षा निकायहरूबाट।
सिडिओ साहबबाट सबैभन्दा पहिला त कैलालीका जनताले प्रशासनिक ढिलाझुस्तीलाई तत्कालै नियन्त्रण गर्नुपर्छ र यो अथवा त्यो कोणबाट चाहिँ जुनसुकै अड्डामा हुने गरेको जुन चाहिँ फाँटमा अन्य ठाउँमा हुने गरेका ढिलासुस्ती र भ्रष्टाचार र मोलमलाइजाका कुराहरूलाई अन्त्य हुनुपर्दछ र न्यायिक क्षेत्रको रूपमा जो बिचौलियाकरण छ व्यापक रूपमा अहिले न्यायिक क्षेत्रमा अर्ध न्यायिक क्षेत्रमा वकिलको काम पनि आफै गरिदिने अनि सिडिओको काम पनि आफै गरिदिने न्यायाधीशको काम पनि आफै गरिदिने खालको छ र अनि दोस्रो कुरा कैलालीको जुन चाहिँ नि यो बजारमा देखिएको कालो बजारी भ्रष्टाचार जन्य जुन चाहिँ एउटा कालो बजारी छ यसमा मूल्यको पनि कुनै लेखाजोखा छैन, कुन वस्तुको कति मूल्य हो भन्ने कुरा र पटक पटक चाहिने यहाँ विभिन्न खालको कृत्रिम अभाव सिर्जना गराउने, दोस्रो कुरा यो सिन्डिकेटको सबैभन्दा ठुलो समस्या छ र बजारमा जुन खालको एउटा क्वालिटी नभएको जनताले जुन चाहिँ चिज उपभोग गरिराख्नु भएको छ जस्तो किसिमको मिसावटको पनि समस्या छ, यो कुराहरूलाई तत्कालै नियन्त्रण गर्ने र खास गरिकन जुन यो सिक्स लेन सडकदेखि अन्य जुन चाहिँ दैनिक यो दुर्घटनाका समस्याहरू पनि छन्, खास गरिकन यो अत्तरियादेखि जुन चाहिँ यो तलसम्मको चाहिँ सडक छ, यो सडकमा व्यापक धुलो मैलो भइरहेको अव्यवस्थित रूपमा चाहिने ठेकदारले आफ्नो ढङ्गले चाहिँ नि काम गरिरहेको अवस्था छ, यसले गर्दाखेरि जनतालाई ठुलो मार्का परिरहेको अवस्था छ र समस्या धेरै हुन्छन्। र मैले खास गरी एउटा प्रतीकको रूपमा यो प्रतिबिम्बको रूपमा थोरै समस्या राख्न चाहेको।
थ्याङ्क यू सो मच हिमालयजी, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। हिमालय विक्रम विष्ट हुनुहुन्थ्यो हामीसँग, जिल्ला बार एकाइ कैलाली अदालतका चाहिँ सचिव हुनुहुन्थ्यो। उहाँले धेरै महत्त्वपूर्ण प्रश्न राख्नुभयो सिडे सर,
हजुर,
अब यहाँको विचार सुनौ।
अब खास गरी दुई तिनवटा कुरा उहाँले उठाउनुभयो। एउटा चाहिँ अब अर्धन्यायिक निकायको रूपमा जिल्ला प्रशासन कार्यालयले गर्ने सेवा प्रवाहमा हामी कानुनको मर्म जुन उहाँ नेपाल बारको पनि सचिव हुनुभएको हुनाले उहाँको प्रश्नलाई सम्बोधन गर्नु आवश्यक ठान्छु म। एउटा अर्धन्यायिक निकायको रूपमा हामीले गर्ने निहित कार्यहरू कानुनको सीमा र परिविधि र प्रक्रिया र पुरा गरेर मात्रै हुन्छ भन्ने यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु। उहाँलाई पनि म त्यो अनुसार अनुरोध गर्न चाहन्छु। दोस्रो कुरा, सेवा प्रवाहमा जुन प्रश्न उहाँले उठाउनु भएको छ, विगतमा पनि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सेवा प्रवाहमा सुधार ल्याउनको लागि भएका प्रयासहरू भएका छन्, त्यो अनुभूति मैले पनि गरेको छु र जनताले पनि गर्नुभएको छ भन्ने मलाई लाग्छ। र आगामी दिनमा अझै यसलाई थप के कसरी सरलीकरण गर्न सकिन्छ, व्यवस्थित गर्न सकिन्छ, त्यसतर्फ मेरो प्रयास केन्द्रित रहने नै छ। तेस्रो कुरा, बजारमा रहेको अव्यवस्थित कुराहरू छन्, त्यो कुरालाई सम्बन्धित निकायहरू लाई समेत परिचालन गरेर अनुगमन कारवाही र को प्रक्रियाद्वारा त्यसलाई व्यवस्थित गराउने र भएन भने कानुन बमोजिम कारवाही गर्ने र दण्ड समेत यदि अपराध बमोजिमको दण्ड दिने काममा जिल्ला प्रशासन कार्यालयले सबै सरकारहरूसँग समन्वय गरेर अगाडि बढ्छ भन्ने विश्वास यहाँलाई दिन चाहन्छु।
श्री साहब, उहाँले एउटा प्रश्न जोड्नुभयो, कहीँनिर बिचौलिया जस्तो मोलमोलाई हुने अर्धन्यायिक निकायमा पनि यो किसिमको देखिन्छ भनेर उहाँले एउटा अलिकति घुमाउरो पाराले आरोप लाउनु भयो।
त्यो कुरालाई चाहिँ म के अहिले यति मात्रै भन्न चाहन्छु कि मेरो कार्यकालमा कुनै पनि बिचौलियाले जिल्ला प्रशासन कार्यालयको काममा अर्ध न्यायिक काममा कुनै किसिमको भूमिका प्राप्त गर्ने छैन र गरेको देख्नुभयो भने तत्कालै मलाई भन्नुभयो भने तत्काल करेक्सन पनि हुन्छ, कारवाही पनि हुन्छ र दण्डनीय पनि बनाउँछ। यदि मात्रै भन्छु म,
सुरेश साहबको एक्सनले देख्ने छ त्यो, किनभने हामी एक्सनमा डिपेन्ड गर्छौँ होइन। मलाई लाग्छ कोही जनता फेरि आइसक्नु भएको छ, हामी कुराकानी पनि जनतासँग प्रत्यक्ष गराउनलाई मैले तपाईँलाई निमन्त्रण पठाएको। हेलो हजुर, नमस्ते सर, यहाँलाई स्वागत छ।
हजुर नमस्कार, नमस्कार,
यहाँको परिचय पाऊँ सर प्लिज।
म मोतीराज पनेरु, कैलाली जिल्ला खेलकुद विकास समितिमा कबड्डी प्रशिक्षक तथा निर्देशक।
हजुर हजुर, कुराकानी गर्नु स्टुडियो साहबसँग कुराकानी गर्नु सब।
हजुर
मोतीराज,
हजुर स्टुडियो साहब नमस्कार।
नमस्कार,
सर्वप्रथम कैलाली जिल्लामा यहाँलाई स्वागत छ। कर्मचारीको हैसियतले मेची र महाकाली सम्पूर्ण थलो कर्मथलो हाम्रो आफ्नो हो भनेर हाम्रो मनस्थिति रहिरहनु पर्ने हुन्छ। र हाम्रो पूर्व प्रजीय गोविन्द रिजालज्यूको सुखद बहिर्गमनमा सम्पूर्ण कैलालीवासीहरू एकदम शान्तिगामी व्यक्तित्व भनेर चिनिराखेका छन् र हजुरको यहाँ कार्यकाल सुरु भयो। मलाई लाग्छ आफ्नो जिम्मेवारी दायित्व र मार्फतका कर्मचारीहरूको सही रूपमा समन्वय तथा निर्देशन गरी जिल्लालाई अझ समुन्नत शान्तिगामी विकासगामी बनाएर मात्र जानु होला भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु सर। त्यति हो मेरो पनि,
धन्यवाद यहाँलाई।
थ्याङ्क यू सो मच सर। सिडे साहबले सुन्दै हुनुहुन्थ्यो, उहाँले धन्यवाद पनि दिइसक्नुभयो। कबड्डीका प्रशिक्षक हुनुहुन्थ्यो, खास गरी हामीले धेरैले सुन्नुहुन्छ र मैले जनतालाई आग्रह गरेको छु 091-410-2016 लाइन यहाँको लागि खुला छ। र आज हामीसँग हालै मात्र दुई तिन दिन मात्रै भएको छ हाम्रो नयाँ कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेर आउनुभएको छ। उहाँलाई हामी यस क्षेत्रको विषयमा जानकारी गराउँदैछौँ, जनतासँग प्रत्यक्ष कुराकानी गराउने प्रयासमा हामी जुटिरहेका छौँ। मैले जनतालाई आग्रह गरेँ। अब सिडियो साहब, खास गरी एउटा प्रश्न त्यहाँनिर उठेको छ, बजारमा देखिने कालो बजारी, पछिल्लो समय आएका कुराहरू, मिसावटका कुराहरू र केही हदमा चाहिँ यहाँ हुने गरेका त्यस्ता किसिमका क्रियाकलापको विषयमा पनि अघि एउटा कुरा उठेको थियो।
त्यो कुरालाई अघि मैले पनि थोरै सम्बोधन गर्ने प्रयास चाहिँ गरेको थिएँ। खास गरी बजारमा हुने कुनै किसिमको मूल्यको चलखेल, मिसावट र कालोबजारी, कालोबजारीमा यिनै कुरा पर्छन् पर्न चाहिँ हामीले शब्द चाहिँ क्वाइन चाहिँ कालोबजारी भनेर पनि गर्छौँ। त्यो कुरा हामीले त्यसलाई नियन्त्रण गर्नलाई चाहिँ जुन हाम्रो संयन्त्र छ, जिल्ला स्तरीय अनुगमन समिति छ र त्यो समिति अन्तर्गत निरीक्षण अधिकृतहरू छन्, तिनीहरूको परिचालनद्वारा हामी चाहिँ त्यो नियन्त्रणको प्रयास गर्छौँ र यदि कसैले त्यसरी कालोबजारीको गरेको फेला परेमा कानुन बमोजिम जुन कालोबजारी ऐन छ त्यो बमोजिम कारवाही हुने प्रतिबद्धता चाहिँ म व्यक्त गर्छु अब र यदि यहाँले पनि कहीँ त्यस्तो अवस्था पाउनु भएको छ भने मलाई डाइरेक्ट फोन गर्नुभए पनि हुन्छ वा प्रहरी कार्यालयमा फोन गरेर त्यो खबर गरिदिनु भए पनि हुन्छ र तत्काल त्यो बमोजिमको कारवाही चाहिँ प्रक्रिया हामी अगाडि बढाउँछौँ
अब एउटा कुरा सबैभन्दा ठुलो कुरा जनताको कुरा हो सेवा प्रवाह गर्ने कुरा तपाईँ कैलाल जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा आउनु भएको छ र सेवा सुविधा दिने कुरा र भ्रष्टाचारलाई शून्य सहनशीलतामा ल्याउने कुरा सरकार र प्रदेश सरकारले पनि अङ्गीकार गरेको कुरा हो
एकदमै
होइन अब जनताले प्रत्यक्ष रूपमा प्रत्याभूति हुने किसिमले त्यो महसुस गर्ने कामतिर तपाईँको ध्यान हुन्छ खास गरी हामी सुशासनका कुरा गर्छौँ भ्रष्टाचार न्यूनीकरण गर्ने जनताले एउटा कुरा के भन्छन् भने कुनै पनि काम गर्न हामी यदि कुनै कार्यालयमा सरकारी कार्यालयमा जाने हो भने अड्डा अदालतमा जाने हो भने पैसा नतिरिकन दुई रुपियाँ नदिइकन हाम्रो काम हुँदैन नवराजी भन्छन्
अब खास गरी म सर्वसाधारणलाई के भन्छु भने त्यो त्यो कुनै पनि सरकारी कार्यालयमा यहाँहरू जाँदाखेरि कसैले पनि दुई रुपियाँ माग्ने हरकत गर्यो भने पनि तपाईँ दुई रुपियाँ त्यहाँ नदिनुहोस् पचास पैसाको फोन चाहिँ गर्नुहोस् पचास पैसामा फोन लाग्छ गर्नुहोस् अब सकेसम्म हामीले टोल फ्री नम्बर प्रदेश सरकारले पनि टोल फ्री नम्बरको व्यवस्था गर्ने गइरहेको जानकारी मैले प्राप्त गरेको छु त्यो भयो भने टोल फ्री नम्बरमै पनि पैसा लाग्दैन त्यो सँगसँगै केन्द्रीय स्तरमा पनि हामी विरुद्ध उजुरी गर्नु पऱ्यो भने नि प्रधानमन्त्री कार्यालयमा हेलो सरकार पनि छ गृह मन्त्रालयमा पनि टोल फ्री नम्बरहरू छन् ती कार्यालयहरूमा समेत गरेर र मेरै नम्बरमा पनि डाइरेक्ट यहाँहरूले फोन गरेर त्यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न सर्वसाधारणको सहयोग बिना चाहिँ हामी नियन्त्रण गर्न सक्दैनौँ त्यसकारण सूचना हामीलाई दिनुहोस् हामी सूचनाको प्रतिफलमा तपाईँहरूलाई परेको अप्ठ्यारो फुकाउन कुनै पनि किसिमको गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्न हामी एकदमै चौबिसै घन्टा तयार छौँ त्यसकारण तपाईँहरू कसैलाई दुई रुपियाँ दिएर काम गराउने तर्फ होइन बरु पचास पैसा खर्च गरेर फोन गरेर त्यो गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्न हामीलाई सहयोग पुर्याउनुहोस् भन्ने अपिल म गर्न चाहन्छु
ओके फेरि कोही जनता हुनुहोस्
हेलो हेलो जनक सर
हजुर नमस्कार सर नमस्कार
नमस्कार शिरो साहबलाई पनि नमस्कार छ स्वागत छ शिरो साहबलाई पनि
यहाँको परिचय पनि दिइहाल्नुहोस् है सर प्लिज
म रामबहादुर विष्ट विशालनगर है
यहाँले कुराकानी गर्नुहोस् शिरो साहबसँग
हजुर हेलो
हजुर कुराकानी गर्नुहोस्
हेलो शिरो साहब स्वागत छ हजुरलाई
धन्यवाद हजुर
हजुरको यो हाम्रो अस्ति यो जो हुलाकी सडकहरूको नाप्जो हुँदै थियो भन्सारबाट त्यो रोकिएको छ हजुरले हजुरसँग आशा छ त्यो चाँडै नै काम सुल्झाउनु हुन्छ भनेर आशा लिएको छौँ
उहाँले स्थानीय तहहरू प्रदेश सरकारसँग समन्वय गर्नु होला होइन हामी आशा अपेक्षा गरौँ जनताले के चाहनुहुन्छ तपाईँहरू खास गरी अब कैलाल जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा आउनु भएको छ यहाँको शान्ति सुरक्षाको जिम्मेवारी लिएर आउनु भएको छ होइन यहाँको सुशासन गर्ने कुराहरू भ्रष्टाचारलाई न्यूनीकरण गर्ने कुराहरू र यहाँ जनतालाई चाहिँ सेवा सुविधा चुस्त दुरुस्त बनाउने कुरामा सरकारी कार्यालयहरूबाट आशा अपेक्षा के गर्नुहुन्छ भन्नुहोस् त यहाँहरू
हजुरको अब कार्यालय प्रमुखहरूसँग पनि शिरो साहबले बोलाएर उहाँहरूको अब सुझावहरू लिनुहुन्छ होला होइन त्यो यसको विषयमा एउटा के छ भने दूरसञ्चारमा ढिलासुस्ती धेरै कामहरू भइरहेको छ हजुरको होइन जनक सर एउटा कुरा के छ भने चाहिँ मेरो टेलिफोन लाइन बिग्रिएको एक महिना भइसक्यो होइन अब मेरो मैले निवेदन दिएको पन्ध्र बिस दिन भइसक्यो दूरसञ्चारमा मैले फोन गर्दा गर्दा म धेरै थाकिसकेँ मेरो यो लाइन पनि टेलिफोन लाइन पनि अहिलेसम्म जोडिसकेको छैन होइन यही विषयलाई लिएर मैले यो कुरा गरेको
हस् थ्याङ्क यू सो मच
हजुर
हामीले कुराकानी गर्दै थियौँ यतिखेर जनताले वेलकम गर्नुभयो धेरै जनताले तपाईँलाई म चाहन्छु साथ सहयोग सबैको हुनुपर्छ स्टुडियो साहब सफल हुनु होला होइन हामी कार्यक्रममा यतिखेर छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छौँ ब्रेकपछि हामी जनतासँग प्रत्यक्ष रूपमा स्टुडियो साहबलाई लिएर आउँदैछौँ हामीसँग आजको अतिथिको रूपमा तातो बहसमा हुनुहुन्छ कैलाल जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा हालै मात्र आउनुभएका स्टुडियो साहब हामीसँग हुनुहुन्छ ऋषिराम तिवारी हुनुहुन्छ उहाँसँग कुराकानी म एकैछिनमा जोड्छु कार्यक्रममा यतिखेर छोटो टाइम चेकमा जान्छु
खुल्यो शैक्षिक सत्र 2075 दक्ष तथा तालिम प्राप्त शिक्षक शिक्षिकाहरूद्वारा आधुनिक एक सुहाउँदो शैक्षिक उपलब्धि हासिल गराउनका लागि यस विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ
लिटिल फ्लावर नै किन
पूर्व प्राथमिक तहमा मन्तेश्वरी प्रणालीद्वारा पठन पाठन
शिक्षा र संस्कारलाई विद्यार्थीहरूको जीवनसँग जोड्दै क्षमता विकासमा जोड दिने
प्रयोगात्मक कम्प्युटर शिक्षा, विद्यार्थी केन्द्रित शिक्षण विधि, अनुशासन, नैतिक र व्यवहारिक शिक्षामा जोड,
छात्रावासको उचित प्रबन्ध भएको, विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको, आरामदायी यातायातको व्यवस्था भएको,
भर्ना प्रारम्भ यही वैशाख 2 गतेदेखि,
कक्षा सञ्चालन यही वैशाख 5 गतेदेखि।
विस्तृत जानकारीको लागि लिटिल फ्लावर बोर्डिङ हाई स्कुल मिलनचोक धनगढी, सम्पर्क नम्बर 091-417-358-98-584-25-216, 98-256-75-559।
वनलाई डढिलो बाटो जोगाऊ, डढिलो लाग्नु अगावै अपनाउनु पर्ने सावधानीहरू। वनमा अग्निरेखा बनाई रुखको पात चढ्ने समयमा सफा गरौँ। आगो बाल्ने चिज लिएर वनमा नजाऊ। वन डढिलोको कारण तथा रोकथाम नियन्त्रण सम्बन्धी जानकारी गराउँ। डढिलो नियन्त्रण गर्ने उपायहरू, आगो निभाउन हरियो स्याउलाको प्रयोग गरौँ। आगो अगाडि बढ्न नदिन सुकेका झारपातलाई सफा गरौँ। डढिलो नियन्त्रण टोलीहरूले यथासम्भव उपकरण र पिउने पानी लिएर जाउँ। वनको अवस्था सुधार्न र वायुमण्डलमा कार्बन उत्सर्जन कम गर्न वनमा आगो लाग्न नदिउँ। जिल्ला वन कार्यालय कैलालीद्वारा जनहितमा जारी सन्देश।
तिमीले आत्मकथा निकाल्यो, मैले पनि निकालेँ।
हो नि, अब भोलि आउनेले हाम्रो बारेमा जान्न सक्ने भए नि, नभए त हामीसँगै हाम्रो जीवन विलय भइहाल्थ्यो।
बिरुवा भोलिको कुरा सोचे पनि राम्रै हो, होइन त?
हो, त्यही भएर मैले त सिजन लाइफमा जीवन बिमा गरिसकेँ। भोलिलाई नै सोचेर तपाईँले बन्द गर्नुभयो होला नि, होइन र?
यो गरी कहाँ भयो त? जिन्दगीमा समृद्धिको लागि साथ त खोजिराख्नु पर्यो नि।
हो, त्यही भएर त मलाई हामी सबैले सिटिजन लाइफमा जीवन बिमा गर्नु पर्यो।
सिटिजन लाइफ इन्सुरेन्स, समृद्धि तपाईँको साथ हाम्रो।
Venus FM 93.8 Time Check.
It's 8 a.m.
Is Time Check ka prayojak.
TV home international tarika. This home delightful lifestyle.
Venus FM.
आदरणीय श्रोताहरु यहाँहरु सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस हुँदै रहेछ र तातो बहसमा बिहानको 8:01 गएको छ। अब हामी 10 मिनट मात्रै कुराकानी गर्दैछौँ। हामीसँग हालै मात्र कैलाली जिल्लामा आउनुभएका कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी हुनुहुन्छ। उहाँसँग यहाँहरूका जिज्ञासा प्रश्न छन् भने पनि हामीले प्रत्यक्ष रूपमा साक्षात्कार गर्ने कुराकानी गर्ने प्रयास आज गराइरहेका छौँ। 091-417-200 लाइन यहाँको लागि खुला छ। हामी तातो बहसमा स्टुडियो साहबलाई पुनः वेलकम गर्छौँ। पुनः स्वागत छ स्टुडियो साहब। अब कुरा गरौँ टिकापुर घटना, खास गरी अहिलेभन्दा 2.5-3 वर्ष पहिलेको जुन घटना अहिले पनि हाम्रा मन मस्तिष्कमा र त्यो समाजमा यथास्थितिमा देखिन्छ र यहाँको सामाजिक बनावट तपाईँले हेर्नु भएको छ, थारू पहाडी बिचको जुन हाम्रो मिलाप छ, समाज देख्नु भएको छ, यो सामाजिक सद्भाव कायम गर्न खास गरी टिकापुर र यो मध्यवर्ती क्षेत्रतिर हेर्ने भने अझ पनि त्यहाँ चाहिँ केही अवशेष छन् कि भन्ने हामीलाई लाग्छ।
हजुर,
यसलाई सुधार्नतिर सिडियो साहबको पहल हुन्छ?
अब एकदमै हाम्रो नेपालकै मूल आधार भनेको सामाजिक सद्भाव नै हो। हामी सबै जाति वर्ग क्षेत्र लिङ्गका सर्वसाध जनताहरू एक आपसमा भाइचाराको सम्बन्धका साथ रहिआएको हाम्रो विगतको परम्परा हो र आगामी दिनमा पनि हामीले वास्तवमा त्यही परम्परालाई निरन्तर दिनुपर्ने हाम्रो आवश्यकता, हाम्रो दायित्व पनि हो। त्यही हिसाबले जुन घटनाहरू घटे, विगतमा घटे, ती घटनाहरूको सन्दर्भमा हामीले समीक्षा गरिसक्यौँ। हामीले त्यसको सन्दर्भमा केही पाटो, न्यायिक पाटोहरू पनि छन्, केही सामाजिक पाटोहरू छन्, सरकारले गर्नुपर्ने केही कुराहरू सम्पन्न पनि भइसकेको अवस्था छ र केही कुरा गर्ने क्रममा पनि होला। तर सबैभन्दा महत्त्वपूर्ण कुरा जनता जनता बिचको हातेमालो, जनता जनता बिचको सामाजिक सद्भाव, माया स्नेहलाई हामीले बरकरार राख्नुपर्ने छ। त्यसको लागि म सबैसँग हार्दिक अपिल गर्न चाहन्छु र त्यसमा स्थानीय सरकारहरू, खास गरी स्थानीय नगरपालिकाहरू तहहरूले पनि आफ्नो भूमिका निर्वाह गरिराख्नु भएको छ र जनप्रतिनिधिको माध्यमबाट पनि त्यसलाई अझै स्थानीय तहमा जनताहरूबीच आपसी स्नेह र भाइचारालाई अझै बढोत्तरी गर्ने किसिमका कार्यक्रमहरू पनि लैजानुपर्ने आवश्यकता छ। त्यसतर्फ चाहिँ मैले पनि स्थानीय तहहरूसँग मिलेर त्यसतर्फ चाहिँ आफ्नो प्रयासलाई केन्द्रित गर्छु।
भनेपछि कैलाली जिल्लालाई चाहिँ एउटा राम्रो जिल्ला बनाउनतिर यहाँको भूमिका
एकदमै।
अब सिडियो साहब कुरा गरौँ, खास गरी पछिल्लो समय 2-4 वटा घटनाक्रमहरू बेला बखतमा आइरहन्छन्। खास गरी हाम्रो खुला सिमाना छ,
हजुर,
हामीलाई शान्ति सुरक्षाका रूपले पनि केही चुनौतीहरू छन्, चोरी तस्करीका कुराहरू पनि बेला बखतमा आउँछन्, होइन, बाहिरबाट हुने आन्तरिक र बाह्य केही त्यस्ता सेक्युरिटीका थ्रेटहरूका कुराहरू आउँछन्। यसलाई चाहिँ मध्यनजर गरेर के स्ट्राटेजी प्लान बनाउँदै हुनुहुन्छ?
खास गरी यो तस्करीको कुरा अनि त्यसपछि अन्तर्सीमा अपराधको कुराहरू नियन्त्रण गर्ने कुरामा हाम्रा सबै सुरक्षा अङ्गहरू परिचालित भएकै छन् र त्यसलाई अझै प्रभावकारिता साथ अगाडि बढाउनेतर्फ हामी जिल्ला सुरक्षा समिति चाहिँ केन्द्रित हुन्छौँ। त्यो सँगसँगै हामीसँग द्विपक्षीय सम्बन्धको कुरा पनि आउँछ। त्यो हिसाबले समकक्षहरू भारतीय समकक्षहरूसँग पनि बैठकहरू गरेर ती बैठकहरूमा हाम्रा आफ्ना सरकारहरूलाई स्पष्टसँग राखेर त्यसको सम्बोधनका लागि पनि हामी प्रयास गर्छौँ। त्यो निकट भविष्यमा पनि निकट भविष्यमै
चोरी तस्करीलाई नियन्त्रण गर्नतिर यहाँको पनि पहल हुन्छ।
चोरी तस्करी नियन्त्रण गर्न त हामी जिरो टोलरेन्सका साथ कुनै पनि हालतमा कहीँ पनि चोरी तस्करी भएछ भने तत्काल नियन्त्रण गर्ने र त्यसमा सरकारी संलग्नता सरकारी कर्मचारीहरूको संलग्नता छ भने तिनीहरूलाई कानुनको दायरा कानुन बनाउने चाहिँ कारवाही गर्न चाहिँ हाम्रो तर्फबाट एकदमै कुनै पनि किसिमको कसुर कसर चाहिँ बाँकी राखिँदैन।
भनेपछि स्टुडियो साहब सम्भवत लाग्छ कोही जनता हाम्रो टेलिफोनमा आउनु भएको छ, म उहाँलाई वेलकम गरिहाल्छु। हेलो
नमस्ते हजुर,
तिलकजी यहाँलाई स्वागत छ कार्यक्रममा। हामीसँग आज हालै मात्र दुई तिन दिन भएको छ स्टुडियो साहब, नयाँ स्टुडियो साहब आउनु भएको छ होइन, उहाँलाई हामी स्वागत जनतासँग प्रत्यक्ष साक्षात्कार गराइरहेका छौँ, कुराकानी गराइरहेका छौँ। यहाँले कुराकानी गर्न सक्नुहुन्छ तिलकजी? अब
स्टुडियो साहब नमस्कार।
नमस्कार हजुर,
सर्वप्रथम त हजुरलाई यो प्रदेश नम्बर 7 तपाईँको चाहिँ जुन कार्यकालको लागि हजुर चाहिँ यता आउनु भएको छ त्यसको लागि म एकदमै स्वागत गर्न चाहन्छु सर।
यहाँलाई पनि धन्यवाद छ।
जुन यो हजुरको चाहिँ गौरी फन्डा नाकाको बन्दको कुरा छ नि सर, म यो विषयलाई हजुरलाई जोड्न चाहन्छु। यो विषयमा हजुरको राय सल्लाह सुझावहरू के छ? यो एउटा पोइन्ट यो भयो होइन सर। अर्को कुरा जुन यो भ्रष्टाचारी छ, भ्रष्टाचारी नियन्त्रण कतिको हुन सक्ने सम्भावना छ? मैले भन्नु खोजेको के छु भने जुन एउटा रोड बन्दैछ, रोड बन्नको लागि 50 लाख रुपियाँ चाहिँ बजेट आयो होइन सर, आइसकेपछि तर 50 लाखमा हजुरको 50% काम भइदिए पनि एकदम राम्रो मजबुत एकदम राम्रो विकास एकदम राम्रो हुन्छ क्या। त्यसमा पनि के भइरहेछ भने 50 लाखको बजेट आएको छ, 50 लाखमा हजुरको 15-20 लाखको मात्र काम भइरहेछ भने बाँकी चाहिँ ठेकेदारहरूले ठगमै सिद्ध्याइदियो कि होइन सर। भनेपछि यो कतिको नियन्त्रण हुन्छ, मेरो यो दुईवटा कुरा मात्र हो सर।
थ्याङ्क यू सो मच, थ्याङ्क यू तिलक मौनीजी।
अब खास गरी दुईवटा कुरा यहाँले उठाउनु भयो, एउटा चाहिँ गौरी फन्टा नाकाको कुरा, त्यो चाहिँ वास्तवमा कैलालीको त्यो एउटा मुटु नै हो, त्यस कारण त्यसको सञ्चालन त्यसलाई व्यवस्थित गर्ने कुरामा हाम्रो तर्फबाट प्रयास हुन्छ नै, त्यसलाई यहाँहरूले पनि साथ दिनुपर्छ, हाम्रो तर्फबाट प्रयास हुन्छ। त्यसमा स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार पनि मलाई लाग्छ यसलाई व्यवस्थित गर्ने कुरामा उत्तिकै चासो र सरकार राख्नुहुन्छ भन्ने म विश्वास गर्छु। दोस्रो कुरा चाहिँ अब विकास निर्माणको सन्दर्भमा आएको तपाईँले जुन कुरा उठाउनु भएको छ, त्यो कुरामा चाहिँ म चाहिँ के भन्छु भने मूलत विकास निर्माणको काम गर्दाखेरि दुईवटा कुरा, गुणस्तर र समय सीमा, यी दुईवटा कुरामा कम्प्रोमाइज गर्नु हुँदैन कसैले पनि। यसै यदि गर्छन् भने तिनीहरू कानुनको दायरामा पुग्नै पर्छ। त्यसका लागि यहाँहरूले कुनै योजनामा त्यस्तो कमसल कामहरू भएको छ, गुणस्तर कम छ वा क्वान्टिटी पुर्याएको छैन भने यहाँहरूले उजुर गर्न सक्नुहुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयहरू, क्षेत्रीय कार्यालयहरू वा केन्द्रीय निकायमै पनि गर्न सक्नुहुन्छ, राष्ट्रिय स्वतन्त्रमा पनि गर्न सक्नुहुन्छ वा हामीले पनि त्यो जानकारी दिनुभयो भने हामी संविधान निकायमा गुनासाहरू पुर्याउने र त्यसको सम्बोधन गर्ने, त्यस्ता गलत किसिमका काम कारवाहीहरूको नियन्त्रणमा जिल्ला प्रशासनकाले पूर्ण सजगताका साथ लाग्छ, यो विश्वास यहाँहरूलाई दिलाउन चाहन्छु।
अब सिडी साहब, मैले अघि पनि जोड्दै थिएँ, खास गरी खुला सिमाना छ र हाम्रा नेपालीहरू भारतीय भूमिमा काम गरेर नेपाल आउने क्रममा बेला बखतमा ज्याजती भएका कुरा, लुटिएका कुरा, यी कुराहरू बेला बखतमा आइरहन्छन्, हाम्रो न्युजमा पनि त्यो कुराहरू आए, हिजो पनि यहाँको बाइटहरू आएको छ। यो परिस्थिति हेर्दा आम जनताले सीमामा सुरक्षित महसुस गर्न सक्ने वातावरण द्विपक्षीय रूपमा, खास गरी हाम्रो उत्तर प्रदेश यो लिखिम भनौँ न त्यहाँ या भनौँ नेपाल पक्षबाट यसलाई राम्रो गर्न, खास गरी जनतालाई प्रत्याभूति हुने किसिमले त्यो पहल हुन्छ?
एकदमै, हामी समकक्षीहरूको बैठक निकट भविष्यमै गर्दैछौँ, त्यो बैठकमा यी कुराहरू पनि उठाउँछौँ राख्छौँ र जनताले सकेसम्म चाहिँ कुनै पनि ठाउँबाट नेपाल प्रवेश गर्दाखेरि कुनै किसिमको अवरोधको महसुस आफूलाई नकारात्मक रूपमा व्यवहार गरेको महसुस गर्न नसक्ने नहुने किसिमको व्यवहार हामीले सबैसँग अपेक्षा पनि गर्छौँ र त्यो कुरा समकक्षीहरूको बैठकमा पनि राखेर त्यो अनुसारको व्यवहार हुने, नेपाली सुरक्षाकर्मीहरूबाट पनि राम्रो व्यवहारको र भारतीय सुरक्षा कर्मीहरूबाट पनि व्यवहारमा चाहिँ सुधारको अनुभूति गराउने गरी चाहिँ हामी चाहिँ प्रयास गर्छौँ। त्यो चाहिँ निकट भविष्यमै हामी समकक्षीहरूसँग द्विपक्षीय बैठकहरूको माध्यमबाट यसलाई चाहिँ अझै सुधार गर्नेतर्फ हामी
कैलालीमा तर यस्तो सुनिएको छैन, कञ्चनपुरमा चाहिँ त्यो छ, सीमावर्ती हाम्रो क्षेत्रहरू जति पनि छन् बोर्डरहरू ती क्षेत्रमा चाहिँ पारीको एसएसपी भनौँ या भारतीय पक्षबाट बेला बखतमा ज्या जति भएका सीमा मिचिएका कुराहरू आउँछन्, यसतर्फ पनि यहाँको ध्यान हुन्छ कैलालीको सन्दर्भ?
कैलालीको सन्दर्भमा हामी त्यसतर्फ पनि पक्कै पनि ध्यान पुर्याउँछौँ। कुनै पनि किसिमबाट दस गजा क्षेत्र र नेपाली सीमाको सुरक्षाको जिम्मेवारी हाम्रो हो। त्यो सुरक्षा गर्ने जिम्मामा हामी कुनै किसिमको पनि कमी कमजोरी हुन दिन्नौँ। अन्य कुरा, अन्य जिल्लाहरूको सन्दर्भ पनि सीमा बैठकहरूको माध्यमबाट सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूले आफ्ना सरकारहरू प्रस्तुत गर्ने र त्यसमा हाम्रो सीमा संरक्षण गर्ने दायित्व चाहिँ प्रशासनिक तहबाट पुरा गरिन्छ भन्ने म यहाँलाई विश्वास।
अब जनताले धेरै ठुलो आशा अपेक्षा गरेका छन्, खास गरी स्थानीय तहमा स्थानीय सरकार छन्, जनताका प्रतिनिधि छन्, केन्द्रमा उहाँहरूका मान्यजीहरू हुनुहुन्छ, केन्द्रीय सरकार छ, प्रदेशमा प्रदेश स्तरीय प्रान्तीय सरकार छ। अब जनताले विकास र समृद्धिसँगै चुस्त दुरुस्त व्यवस्थापन होस्, कार्यालयबाट सेवा सुविधा पाइयोस् भन्ने आशा अपेक्षा छ। प्रदेशमा साथको मुटु या राजधानी क्षेत्रमा छौँ हामी, यो जिल्ला आफैमा संवेदनशील जिल्ला र सम्भावना भरिएको जिल्ला मैले सुरुमै भने। सिडिओ साहबले अन्त्यमा खास गरी विकासी निर्माण कुरा, जनताले प्रत्याभूति हुने किसिमले हातेमाले गर्ने कुरा र चाहिँ प्रशासन या कार्यालयहरूबाट सेवा सुविधा प्रदान हुने प्रभाव हुने कुरामा जनतालाई आश्वस्त विश्वस्त के अनुरोध भनौँ या के आश्वासन दिन चाहनुहुन्छ अन्त्यमा?
अब खास गरी दुईवटा कुरा, यो प्रमुख जिल्ला अधिकारी रूपमा हामी हाम्रो विकास निर्माणको सन्दर्भमा हाम्रो भूमिका समन्वयात्मक र सहयोगात्मक हुन्छ। त्यसमा चाहे त्यो स्थानीय सरकारले, चाहे प्रदेश सरकारले वा केन्द्रीय सरकारमा कार्यहरूले नै किन नगरेका हुन्, ती कार्यहरूमा हामीले सहयोगात्मक भूमिका निर्वाह गर्छौँ र तीलाई सफल बनाउन हाम्रो तर्फबाट खेल्नुपर्ने भूमिका हामी निर्वाह गर्छौँ। अब सुशासन सन्दर्भमा, सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सन्दर्भमा र भ्रष्टाचारलाई शून्य सहनशीलताको माध्यमबाट अगाडि बढाउने कुरामा पनि हाम्रो उत्तिकै चासो, सरोकार र ध्यान पुग्छ भन्ने मलाई लाग्छ, पुर्याउँछौँ। तेस्रो कुरा चाहिँ अब सरकारहरूसँग, स्थानीय तहका सरकारहरूसँग समन्वय गरेर उहाँहरूका सरकारहरूलाई पनि सम्बोधन गर्नलाई सुरक्षाको दृष्टिकोणबाट सम्बोधन गर्ने प्रयास चाहिँ हाम्रो हुन्छ। त्यस कारण हामी सहकार्य गरेरै अगाडि बढ्छौँ, समन्वय गरेर अगाडि बढ्छौँ र सबै सरकारवालाहरूसँग हामी सहकार्य गरेर यहाँका राजनीतिक दलहरू, सञ्चारकर्मी साथीहरू, निजी क्षेत्र, अघि मैले सुरुमै पनि स्थानीय सरकारहरू सबैसँग चाहिँ सहकार्य गरेर हामी अगाडि बढ्छौँ भन्ने यहाँ मार्फत चाहिँ दिनेश एफएम मार्फत चाहिँ हामी सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ।
सूर्य साहबको कार्यकाल सम्झन लायक रहोस्, वाई पाएर जानुहोस् होइन, फुलमालाले तपाईँलाई जनताले चाहिँ धन्यवाद दिउन् म त्यो चाहन्छु। स्टुडियो साहब स्टुडियोसम्म आएर समय दिनुभयो, तपाईँले बोलेका प्रतिबद्धता वचनहरू भोलिको दिनमा जनताले महसुस हुने किसिमले, वास्तवमै आत्मालाई छुने किसिमले कार्यान्वयन होस्, प्रदेश स्थानीय र सबै सरकारले चाहिँ मनन गरून्, यहाँको कार्यकाल सफल होस्। पुनः पनि दिनेश एफएम परिवार र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई कैलाली जिल्लामा हार्दिक स्वागत छ, सुदूरपश्चिमीवासीको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु।
खास गरी दिनेश एफएम परिवारलाई, यहाँलाई पनि मेरो तर्फबाट हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु।
हस्, थ्याङ्क यू सो मच। आदरणीय श्रोता, आजको यो तातो बसमा हामीसँग हालै मात्र कैलाली जिल्लाको चाहिँ प्रमुख रूपमा आउनुभएका प्रमुख जिल्ला अधिकारी हामीसँग हुनुहुन्थ्यो सिडिओ साहब। उहाँसँग हामीले उहाँका यस क्षेत्रमा देखिएका सम्भावना, उहाँले गर्नुपर्ने काम र जनतासँग हामीले प्रत्यक्ष रूपमा साक्षात्कार गर्ने प्रयास आजको यो तातो बसमा हामीले गऱ्यौँ। हामीसँग स्टुडियोमा अतिथिको रूपमा हुनुहुन्थ्यो कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी हुनुहुन्थ्यो, उहाँसँगको यो तातो बसँगै प्राविधिक रूपमा कल्पनाजीसँगै म पनि बिदा माग्छु। अवस्था, नमस्कार।